प्रोग्राम सच्चाई की राह में आप सबको खुशामदीद कहते हैं। उम्मीद है हमारे साथ आपका ये सफर ना सिर्फ बहुत अच्छा गुजरेगा बल्कि हमें बहुत कुछ सीखने का मौका भी मिलेगा। हमारी नेक तमन्नाएं और दुआएं आपके साथ हैं। आइए एक खूबसूरत गीत के साथ अपने आज के प्रोग्राम का आगाज करते हैं।
यीशु अपने लहू का मुझे रंग दे दे, यीशु अपने लहू का मुझे रंग दे दे, मेरा जीवन संवर जाए, मेरी खाली सारी ये जिंदगी, मेरी खाली सारी ये जिंदगी रूह पाक से भर जाए। यीशु अपने लहू का मुझे रंग दे दे,
यीशु अपने लहू का मुझे
दे दे यीशु अपने लहू का मुझे रंग दे दे मेरा जीवन संवर जाए मेरी खाली सारी ये जिंदगी मेरी खाली सारी ये जिंदगी रूह पास भर जाए यीशु अपने लहू का मुझे रंग दे दे।
अजीज सामाई अस्सलाम वालेकुम, हम खुदाए पाक के बबरकत नाम से आपको सलाम पेश करते हैं जो अमन और सलामती बख्शने वाला है। वो चाहता है कि हम में से हर कोई सच्चाई की उस राह को जाने और उस पर चले जो खुदा ताला ने कायम की है, ताकि इससे इंसान को अबदी अमन और दायमी सलामती हासिल हो। हमें खुशी है कि आज हमको सच्चाई की राह के नाम से प्रोग्राम पेश करने की सआदत मिली। अभी तक हम तौरात का मुताला कर रहे हैं। आपको मालूम है कि तौरात कुतुब मुकद्दसा का पहला हिस्सा है और इस पहले हिस्से में 5 किताबें हैं। पहली किताब पैदाइश या तकवीन की किताब है। अपनी पिछली नशरियात में हमने पैदाइश की किताब का मुकम्मल मुताला किया। आज हम तौरात की दूसरी किताब खरूज का मुताला शुरू करने लगे हैं। खरूज की किताब अजीबो गरीब वाकयात से भरी पड़ी है जो उस वक्त पेश आए जब खुदा ने बनी इसराइल को मुल्क मिस्र की गुलामी से रिहा कराया। खरूज की किताब का मुताला शुरू करने से पहले हमने किताब मुकद्दस की पहली किताब पैदाइश में जो कुछ सीखा है उसकी दोहराई करना चाहेंगे। यह दोहराई एक ऐसा टेस्ट होगा जिससे पता चलता है कि हमें इस किताब का मुकम्मल इल्म है, क्योंकि यह वो बुनियाद है जिसे खुदा ने खुद रखा ताकि हम कुतुब मुकद्दसा की सब सच्चाइयों को समझें और इन पर ईमान लाएं। क्या आपको पैदाइश की किताब की पहली आयत याद है? ये कहती है, खुदा ने इब्तदा में जमीन और आसमान को पैदा किया। ये बड़ी अहम बात है। खुदा ने इब्तदा में जब कुछ ना था एक हस्ती यानी खुदा मौजूद था। फिर हमने देखा खुदा ने लाखों पाक फरिश्ते अपने अब्दी पाक कलाम की कुदरत से और पाक रूह के जोर से पैदा किए। खुदा पाक ने फरिश्तों को इसलिए बनाया ताकि वो अबद तक खुदा कदूस की खिदमत और हमदो सना करते रहें। इन फरिश्तों में से एक फरिश्ता सबसे ज्यादा हसीन और सबसे ज्यादा दानश्वर था। यह फरिश्ता लूसीफर था जो बाकी तमाम फरिश्तों का सरदार था। खुदा का कलाम बयान करता है, एक दिन ऐसा भी आया जब लूसीफर मगरूर हुआ और अपने दिल ही दिल में खुद खुदा बनने की ठानी, इसलिए वो खुदाए पाक की तहकीर करने लगा। उसने अपनी ख्याली खुदाई में और भी बहुत सारे फरिश्ते अपने हम ख्याल कर लिए, लेकिन कोई भी खुदाए कदूस को उसकी खुदाई से हटाने में कामयाब ना हुआ। खुदा बगावत करने वालों को हरगिज बर्दाश्त नहीं करता। इसका नतीजा ये निकला कि खुदाए पाक ने लूसीफर को उसके साथियों के साथ जो बदकार फरिश्ते थे जमीन पर पटक दिया और लूसीफर का नाम बदलकर शैतान रख दिया जिसका मतलब है बागी। शैतान और बागी फरिश्तों को जमीन पर गिराने के बाद खुदावंद कदूस ने उनके लिए दोजख की आग पैदा कर दी। खुदा का कलाम बताता है कि अदालत के रोज खुदा की पाक जात शैतान को और उसकी पैरवी करने वालों को उस आग में डालेगी जो कभी बुझने की नहीं। आगे हमने देखा कि खुदा ने इंसान के लिए कैसे दुनिया बनाई जिसे बनाने का उसने इरादा किया था। खुदा ने जो कुछ बनाया इस सब में इंसान सबसे ज्यादा अहम मखलूक थी, क्योंकि खुदा ने उसे अपनी सूरत पर बनाया। खुदा चाहता है कि इंसान के साथ उसका ताल्लुक गहरा और बड़ा खूबसूरत हो। इसी वजह से खुदा ने इंसान के अंदर दिमाग डाल दिया जो खुदा को जानने के लायक है। फिर उसने उसे दिल अता किया ताकि इंसान खुदा से प्यार करे और उसे आजाद मर्जी बख्शी ताकि वो खुदावंद खुदा की
फरमाबरदारी करे। इसके बाद हमने देखा खुदा ने मर्द और औरत के आगे एक आजमाइश रख दी जिन्हें उसने अपनी सूरत पर बनाया था। खुदा ने आदम को खबरदार करते हुए कहा, तू बाग के हर दरख्त का फल बेरोक टोक खा सकता है, लेकिन नेको बद की पहचान के दरख्त का फल कभी ना खाना, क्योंकि जिस रोज तूने उसमें से खाया तू मरा, यानी तुम मुझसे हमेशा के लिए जुदा हो जाओगे। फिर हमने देखा कि हमारे बुजुर्ग बाप आदम ने और मां हवा ने किस तरह शैतान की बात को मानना पसंद किया और खुदा के मना किए हुए दरख्त का फल खा लिया, और इसके नतीजे में खुदा का कलाम फरमाता है, एक आदमी के सबब से गुनाह दुनिया में आया और गुनाह के सबब से इसके नतीजे में खुदा का कलाम फरमाता है एक आदमी के सबब से गुनाह दुनिया में आया और गुनाह के सबब से मौत आई, और यूं मौत सब आदमियों में फैल गई इसलिए कि सब ने गुनाह किया। कैसी बात है कि बीमारी जिससे जन्म लेती है इसी तक महदूद नहीं रहती। आदम के गुनाह के बायस हम सब गुनाहगार ठहरे हैं, इसलिए मौत के हकदार हैं और खुदा से सजा पाएंगे। फिर हमने सीखा कि गुनाह की वजह से आदम और हवा को कैसे बागे अदन से बाहर निकाल दिया गया। तहम बागे अदन से निकालने से पहले खुदा ने आदम और हवा से अहद किया कि वो एक नजात दहिंदा भेजेगा जो बनी आदम को शैतान के चुंगल से और गुनाह की सजा से बचाएगा। खुदा ने बड़ा खूबसूरत मंसूबा डिजाइन किया ताकि वो गुनाहगारों को रिहाई दिलाए, और उसका मंसूबा ये था कि वो उस कामिल शख्स को दुनिया में भेजे जिस पर आदम के गुनाह की सजा लागू ना हो, और ये मुकद्दस शख्स अपनी मर्जी से गुनाहगारों के गुनाह की कीमत में अपना खून खुशी से बहाए ताकि नस्ल आदम बच जाए, ताकि इस तरीके से उसकी गैर जानबदार अदालत भी कायम रहे और खुदा लोगों को उनके गुनाह भी माफ कर दे। नजात दहिंदे को भेजने का खुदा ने जो वादा किया था वाकई वो वादा बड़ा खूबसूरत और हैरतनाक वादा था। फिर हमने देखा कि इस खूबसूरत वादे की तस्दीक के लिए खुदा ने कैसे जानवरों की कुर्बानियां की और आदम और हवा के लिए चमड़े के कुर्ते बनाए। खुदा आदम और हवा को सिखा रहा था कि गुनाह की मजदूरी मौत है और बगैर खून बहाए गुनाह की मुआफी नहीं होती। फिर हमने आदम और हवा के दो बेटों कायन और हाबल की बाबत सीखा। हमने देखा कि हाबल ने बेऐब बर्रे को ज़बह किया और कुर्बानी चढ़ाई। ये कुर्बानी नजात दहिंदे की उस कुर्बानी का पेशखैमा थी जो उसने दुनिया में आकर नस्ल आदम के गुनाहों की कीमत चुकाने के लिए देनी थी। तो कायन ने अपनी मर्जी के मुताबिक खुदा की खुशनुदी हासिल करने की कोशिश की और अपने खेत की पैदावार हदीये के तौर पर खुदावंद को पेश की। इसके नतीजे में खुदा का कलाम बयान करता है कि खुदावंद ने हाबल को और उसके हदीये को मंजूर किया पर कायन को और उसके हदीये को मंजूर ना किया। खुदा ने कायन की कुर्बानी क्यों मंजूर ना की? क्योंकि खुदा की शरीयत यह नहीं कहती कि गुनाह की मजदूरी अच्छे ईमाल हैं, बल्कि ये कहती है कि गुनाह की मजदूरी मौत है और बगैर खून बहाए गुनाहों की माफी नहीं होती। खुदा खुश होता अगर कायन तौबा कर लेता और रास्तबाजी के इस तरीके को कबूल करता जो खुदा ने मुकर्रर किया था, लेकिन कायन गजबनाक हुआ और उसने अपने छोटे भाई हाबल को कत्ल कर दिया। आदम की औलाद के बहुत सारे लोग आज भी कायन की पैरवी करते हैं। इसी वजह से नूह के जमाने में खुदा का कलाम बयान करता है कि खुदावंद ने देखा कि जमीन पर इंसान की बदी बहुत बढ़ गई और उसके दिल के तसव्वर और ख्याल सदा बुरे ही होते हैं। इंसान के फरेबी दिल की वजह से खुदा ने इरादा किया कि वो पानी का तूफान भेजे ताकि सब के सब बागी गुनाहगार मर मिटे। इस करप्ट दौर में صرف ایک بندہ نوح ہی تھا جو خدا پر ایمان رکھتا تھا. اسی وجہ سے خدا نے نوح کو حکم دیا تھا کہ وہ ایک کشتی بنا لے اور جو کوئی اس کشتی میں پناہ لے گا وہ بچ جائے گا. جب نوح کشتی بنا رہا تھا تو خدا نے بڑی دیر تک گناہگاروں کو برداشت کیا تو بھی کسی نے توبہ نہ کی اور نوح اور اس کے خاندان کے سوا کسی نے کشتی کے اندر قدم رکھنا گوارا نہ کیا. نوح کے تین بیٹے ہوئے، سیم، حام اور یافت. ہم نے سیکھا خدا نے ابراہام کو حکم دیا کہ وہ اپنے باپ کے گھر کو چھوڑے اور کنان کے علاقہ میں چلا جائے. خدا کا منصوبہ یہ تھا کہ ابراہام ایک بڑی قوم بنے اور اسی قوم سے خدا کے نبی اور دنیا کا نجات دہندہ پیدا ہوں. اسی لیے خدا نے ابراہام سے کہا، اور میں تجھے ایک بڑی قوم بناؤں گا اور برکت دوں گا اور تیرا نام سرفراز کروں گا، سو تو باعث برکت ہو، لوگ تجھے مبارک کہیں، ان کو میں برکت دوں گا. اسی لیے خدا نے ابراہام سے کہا، اور میں تجھے ایک بڑی قوم بناؤں گا اور برکت دوں گا اور تیرا نام سرفراز کروں گا، سو تو باعث برکت ہو، جو تجھے مبارک کہیں ان کو میں برکت دوں گا اور جو تجھ پر لعنت کرے اس پر میں لعنت کروں گا، اور زمین کے سب قبیلے تیرے وسیلہ سے برکت پائیں گے. اور ابراہام بڑھاپے میں اسحاق کا باپ بنا، جیسے کہ خدا نے وعدہ کیا تھا. اسحاق سے یعقوب پیدا ہوا اور اسی یعقوب کو خدا نے اسرائیل کہا اور اس کے 12 بیٹے پیدا ہوئے. یہی 12 قبیلے اس بڑی قوم کے وجود کا سبب بنے جسے اسرائیل کی قوم کہا گیا، کیونکہ خدا نے اس قوم کا وعدہ ابراہام سے کیا تھا. یعقوب کے 12 بیٹوں خاص کر یوسف کی کہانی سن رہے ہیں. یوسف کے بڑے بھائی یوسف سے نفرت کرتے تھے، لیکن خدا نے اسے برکت دی اور پورے ملک مصر کا حاکم بنا دیا. اور اس کے بعد مصر میں کال پڑا اور کنعان میں بھی، جو سخت تکلیف دہ ثابت ہوا. اور اس کال کا نتیجہ یہ نکلا کہ یعقوب اور اس کے بیٹوں کے پاس کھانے کو کچھ نہ رہا. جب یعقوب نے سنا کہ مصر سے اناج ملتا ہے تو اس نے اپنے بیٹوں کو مصر میں بھیجا. پھر ہم نے دیکھا کہ یوسف نے اپنے بھائیوں کو اپنی شناخت کیسے کرائی. اس نے ان کو معاف کر دیا اور اپنے باپ کو خاندان سمیت مصر میں چلے آنے اور یہیں آ کر رہنے کو کہا، اور اس کا باپ آ گیا. پھر پیدائش کی کتاب کے آخر میں ہم نے دیکھا کہ بنی اسرائیل ملک کنعان کو، جس کا وعدہ خدا نے ابراہام سے کیا تھا، چھوڑا اور مصر میں آ کر رہنے لگے. اور یہ سب کچھ اس لیے ہوا کہ بڑی مدت پہلے خدا نے ابراہام سے اس کا وعدہ کیا تھا، اور اس نے ابراہام سے کہا، یقین جان کہ تیری نسل کے لوگ ایسے ملک میں جو ان کا نہیں پردیسی ہوں گے اور وہاں کے لوگوں کی غلامی کریں گے اور وہ 400 برس تک ان کو دکھ دیں گے، لیکن میں اس قوم کی عدالت کروں گا جس کے وہ غلامی کریں گے اور بڑی دولت لے کر وہاں سے نکل آئیں گے. بنی اسرائیل کے ساتھ جو کچھ پیش آیا اس میں خدا کا ہاتھ تھا. خدا نے ابراہام کے بیٹوں یعنی بنی اسرائیل کو مصر میں قیام کرنے کی کیوں اجازت دی، جبکہ ان سے وعدہ کیا گیا تھا کہ کنعان کا علاقہ ان کا ہوگا؟ کیونکہ مصر میں بنی اسرائیل کے ساتھ پیش آنے والے واقعات سے خدا اپنا جلال ظاہر کرنا چاہتا تھا، اور خدا چاہتا تھا کہ وہ اپنی عجیب قدرت دکھا کر بنی اسرائیل کو رہائی دلائے، تاکہ سب لوگ جان جائیں کہ وہ بادشاہوں کا بادشاہ اور خداوندوں کا خدا قادر مطلق ہے. عزیز دوستو، تھوڑا سا جو وقت رہ گیا ہے اس میں ہم خروج کی کتاب کے پہلے باب کا مطالعہ کریں گے. خدا کا کلام بیان کرتا ہے، اور یوسف اور اس کے سب بھائی اور اس پشت کے سب لوگ مر مٹے، اور اسرائیل کی اولاد برومند اور کثیر التعداد اور نہایت زوراور ہو گئی، اور وہ ملک ان سے بھر گیا. تب مصر میں ایک نیا بادشاہ ہوا جو یوسف کو نہیں جانتا تھا، اور اس نے اپنی قوم کے لوگوں سے کہا، دیکھو اسرائیلی ہم سے زیادہ اور قوی ہو گئے، سو آؤ ہم ان کے ساتھ حکمت سے پیش آئیں، تا نہ ہو کہ جب وہ اور زیادہ ہو جائیں اور اس وقت جنگ چھڑ جائے تو ہمارے دشمنوں سے مل کر ہم سے لڑے اور ملک سے نکل جائیں. اس لیے انہوں نے ان پر بیگار لینے والے مقرر کیے جو ان سے سخت کام لے لے کر ان کو ستائے. سو انہوں نے فرعون کے لیے زہیرہ کے شہر پتوم اور رمسیس بنائے، پر انہوں نے جتنا ان کو ستایا وہ اتنا ہی زیادہ بڑھتے اور پھیلتے گئے، اس لیے وہ لوگ بنی اسرائیل کی طرف سے فکر مند ہو گئے اور مصریوں نے بنی اسرائیل پر تشدد کر کر کے ان سے کام کرایا اور انہوں نے ان سے سخت محنت سے گارا اور اینٹ بنوا بنوا کر اور کھیت میں ہر قسم کی خدمت لے لے کر ان کی زندگی تلخ کر دی. ان کی سب خدمتیں جو وہ ان سے کراتے تھے تشدد کی تھی. تب مصر کے بادشاہ نے عبرانی دائیوں سے، جن میں سے ایک کا نام سفرا تھا اور دوسری کا نام فوا تھا، باتیں کی اور کہا کہ جب عبرانی عورتوں کے تم بچہ جناؤ اور ان کو پتھر کی بیٹھکوں پر بیٹھی دیکھو تو اگر بچہ ہو تو اسے مار ڈالنا اور اگر بیٹی ہو تو وہ جیتی رہے. لیکن وہ دائیاں خدا سے ڈرتی تھی، سو انہوں نے مصر کے بادشاہ کا حکم نہ مانا بلکہ لڑکوں کو جیتا چھوڑ دیتی تھی. پھر مصر کے بادشاہ نے دائیوں کو بلوا کر ان سے کہا، تم نے ایسا کیوں کیا کہ لڑکوں کو جیتا رہنے دیا؟ دائیوں نے فرعون سے کہا، عبرانی عورتیں مصری عورتوں کی طرح نہیں ہیں، وہ ایسی مضبوط ہوتی ہیں کہ دائیوں کے پہنچنے سے پہلے ہی جن کر فارغ ہو جاتی ہیں. پس خدا نے دائیوں کا بھلا کیا اور لوگ بڑے اور بہت زبردست ہو گئے، اور اس سبب سے کہ دائیاں خدا سے ڈریں اس نے ان کے گھر آباد کر دیے. اور فرعون نے اپنی قوم کے سب لوگوں کو تاکیدن کہا کہ ان میں جو بیٹا ہو تم اسے دریا میں ڈال دینا اور جو بیٹی ہو اسے جیتی چھوڑنا. حروج کی کتاب کا پہلا باب یہیں پر ختم ہوتا ہے. پروگرام سننے پر آپ کا شکریہ. خداوند آپ کو برکت دے. خدا کے کلام کی یہ آیت یاد رکھیے، کیونکہ جتنی باتیں پہلے لکھی گئیں وہ ہماری تعلیم کے لیے لکھی گئیں، تاکہ صبر سے اور کتاب مقدس کی تسلی سے امید رکھیں. دنیا
سامعین خط لکھنے کے لیے ہمارے پتہ جات نوٹ فرما لیجئے، پی او باکس نمبر 311 لاہور پاکستان، یعنی پوسٹ باکس نمبر 311 لاہور پاکستان۔ فون نمبر بھی نوٹ کر لیجئے 03-41-30-43-110، یعنی 03-41-30-43-110۔ ہمارا ای میل ایڈریس ہے life.walk@gmail.com، یعنی life.walk@gmail.com۔ اب اپنے میزبان کو اگلے ہفتے تک کے لیے اجازت دیجیے، خدا حافظ۔